आदरणीय श्रोताहरूको समक्ष फेरि पनि मुक्तिको मा कार्यक्रम लिएर न्यानो अभिवादन भन्छौ। आज पनि रेडियो खोल्नु भएको लागि धन्यवाद। सोमबारदेखि शुक्रबारसम्म यही समय यो कार्यक्रम तपाईँको निम्ति गीत र प्रवचन लिएर उपस्थित भइरहेछ। यस बेला हामी आदरणीय श्रोताहरूको निम्ति प्रस्तुत गर्दछौ बाइबल अध्ययन कार्यक्रम मुक्तिको मा।
विश्वासीको संघर्ष नै छ, बाँच्नु पनि विश्वासीको संघर्ष नै प्रेम बुझाएको हुन्छ। यसैले उसलाई क्रुसको प्रेम बुझाएको हुन्छ। प्रभुमा हामी जीवनका धनी सम्बन्धका सिक्ने समय छ, लड्नु पनि विश्वासीको सिक्ने समय छ। यसैले उसलाई को नजिक पुर्याएको हुन्छ, यसैले उसलाई क्रुसको नजिक पुर्याएको हुन्छ। प्रभुमा हामी जीवनका धनी सम्बन्धका विश्वासीको अधिकार नै छ, बाँच्नु पनि विश्वासीको अधिकार नै छ। यसैले उसलाई को झन्डा उचान लाउँछ, यसैले उसलाई क्रुसको झन्डा उचान लाउँछ। प्रभुमा हामी जीवनका धनी सम्बन्धका
मित्र, आज पनि तपाईँ सबैलाई मेरो जयमसी प्यार भर नमस्कार, साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। आउनुहोस् अब हामी प्रार्थना गरेर वचन अध्ययनमा प्रवेश गरौं। प्रभुजी, आज पनि हामी तपाईँको उपस्थितिमा आएका छौं। यो आशा गर्दै कि आज पनि हामी हरेकसँग आफ्नो वचनद्वारा बातचित गर्नुहुनेछ, हामीलाई सिकाउनुहुनेछ ती कुराहरू जुन हामीलाई सिक्न आवश्यक छ। आफ्नो आत्माको अभिषेक हामी प्रत्येकलाई दिनुहोस्। आफ्नो ज्ञान बुद्धिले हामीलाई भरिदिनुहोस्। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी हिब्रू 5 अध्यायबाट वचन अध्ययन गर्न गइरहेका छौं। यो अध्यायले त्यो विशाल विषयको जारी राख्छ कि ख्रीष्ट हाम्रा महापुजारी हुनुहुन्छ। यो देखाउँदै कि उहाँ लेवी व्यवस्थाको पुजारी भन्दा श्रेष्ठ हुनुहुन्छ, जुन कुरासँग हिब्रूहरू अति नै परिचित थिए। पहिले 10 पदहरूमा हामीसँग पुजारीको परिभाषा छ, जस्तो कि हामीले पहिले नै भनिसकेका छौं कि ख्रीष्टसँग 3 प्रकारको कार्यभार वा पद छ: भविष्यवक्ताको, पुजारीको र राजाको। उहाँ मानिसलाई परमेश्वरको अन्तिम वचन हुनुहुन्छ। उहाँ मानिसहरूको निम्ति परमेश्वरको अन्तिम वचन हुनुहुन्छ। ख्रीष्टमा परमेश्वरले सबै कुराहरू भन्नुभएको छ, जुन उहाँले भन्नु इरादा गर्नुभए थियो। भविष्य वक्ताको रूपमा उहाँ करिब 2000 वर्ष पहिले बोल्नुभए थियो। अहिले उहाँ परमेश्वरको वचन हुनुहुन्छ। उहाँ अहिले नयाँ पिढीको लागि पुजारी हुनुहुन्छ। कुनै दिन भविष्यमा उहाँ राजाको रूपमा यो पृथ्वीमा आउन गइरहनु भएको छ। अहिले चाहिँ उहाँ हाम्रो प्रधान महापुजारी हुनुहुन्छ। हामी सिधै उहाँ कहाँ पुग्न वा जान सक्छौं। उहाँ महापुजारी हुनुहुन्छ, जस्तो कि हारून महापुजारी थिए। अनि मित्र, हरेक विश्वासीहरू पुजारी हो, जस्तै कि सबै लेवीका कुलकाहरू पुजारी थिए। हामी परमेश्वर कहाँ पुजारीको रूपमा बलिदानहरू चढाउन सक्छौं, अनि हामीले अर्पण गर्न सक्ने बलिदान स्तुति प्रशंसा हो। साँढे, भेडा, बाख्राको बलिदान होइन, तर स्तुति प्रशंसाको। के तपाईँले उहाँलाई आज बिहान स्तुति प्रशंसा गर्नुभयो? अनि हामीले उहाँलाई हाम्रा चीजहरूको अर्थात् हाम्रा हातहरूको फल, दिमागको फल र हाम्रा समयको पनि चढाउन सक्छौं। विश्वासीले यी सबै कुरा परमेश्वर कहाँ भेटीदान बनाउन सक्छन्। अनि प्रार्थना पुजारीको काम हो। आज यो कुरामा कति विश्वासीहरू सचेत छन् मलाई थाहा छैन, तर हामीलाई यो कुराको अवगत हुन थाहा हुन आवश्यक छ कि प्रार्थना पुजारीको काम हो। अमित्र, 4 अध्यायको निष्कर्षको पदले हामीलाई आग्रह गर्दछ कि हामी अनुग्रहको सिंहासनमा स्वतन्त्रताको साथमा आउन सक्छौं। हामीलाई दया, कृपा र अनुग्रहको आवश्यक छ, अनि उहाँ यी सबै कुराहरूको आपूर्ति गर्नुहुन्छ, किनभने उहाँ हाम्रा प्रधान महापुजारी हुनुहुन्छ। त मित्र, आज हामी बाइबल अध्ययन हिब्रू 5 अध्याय 1-6 पदबाट देख्न गइरहेका छौं। यहाँ हामी देख्नेछौ पुजारीको परिभाषा। हिब्रू 5 अध्याय 1 पदमा भनिएको छ, किनकि मानिसहरूका बीचबाट लिइएका हरेक महापुजारी उनले पापहरूका निम्ति दुवै दानहरू र बलिदानहरू चढाउन् भनेर परमेश्वरसँग सम्बन्ध राख्ने कुराहरूमा मानिसहरूको लागि नियुक्त गरिन्छन्। यो पदले हामीलाई पुजारीको परिभाषा दिन्छ। पुजारी मानिसहरू बीचबाट लिइएको हुनै पर्छ, जुनको मतलब हो उनी मानिस हुनै पर्छ। देख्नुभयो, उनी प्रतिनिधित्व गर्ने प्रतिनिधि हुनै पर्छ। उसले मानिसको प्रतिनिधित्व गर्दछ। उसलाई परमेश्वरसँग सम्बन्ध राख्ने कुरामा मानिसहरूको लागि नियुक्त गरिन्दछन्, किनभने उनी परमेश्वरको सामने जाने भएकोले गर्दा उनी परमेश्वरमा ग्रहण योग्य हुनै पर्छ। पद चारमा हामीलाई खास गरेर भनिएको छ कि कुनै मानिसले पनि यस आदरलाई आफ्नो निम्ति लिँदैन, तर उसले लिन्छ जो हारून झैं परमेश्वरद्वारा बोलाइएका छन्। पुजारी परमेश्वरको नियुक्त जन हुनै पर्छ। त्यसकारण पुजारी पहिलो कुरा हो मानिसहरूका बीचबाट लिएका हुन्, दोस्रा कुरा मानिसको लागि वा मानिसहरूको पक्षमा नियुक्त गरिएको हुन्छ, र तेस्रो कुरा पुजारी मानिसहरूको लागि परमेश्वर कहाँ जान्छ। अहिले हामी पुजारी र भविष्य वक्ता बीच भिन्नताको खिच्न सक्छौ। पुजारी मानिसबाट परमेश्वर कहाँ जान्छ? उसले परमेश्वरको सामने मानिसलाई प्रतिनिधित्व गर्दछ भने एक भविष्य वक्ता परमेश्वरबाट सन्देश सहित मानिस कहाँ आउँछ? त्यसकारण पुरानो नियमका पुजारीले मानिसहरूलाई भनेनन् कि परमेश्वरले के भन्नुभयो। त्यो भविष्य वक्ताको सेविकाई थियो। पुजारीको सेविकाई परमेश्वरको सामने मानिसलाई प्रतिनिधित्व गर्नु थियो। अहिले वर्तमान युगमा हाम्रा प्रभु येशू ख्रीष्ट पुजारी हुनुहुन्छ। उहाँले हामीलाई परमेश्वरको सामने प्रतिनिधित्व गर्नुहुन्छ। पुजारीका कामहरू गुमेका निन्दित पापी मानिसहरूको लागि होइन, तर उद्धार पाएका पापीहरूको लागि हुन्। युहानाले भनेका कुरा तपाईँले याद गर्नुभएको होला। पहिलो युहाना 2:1 भनिएको छ, मेरा साना नानीहरू हो, तिमीहरूले पाप नगर भनी यी कुराहरू लेख्दछु। अमित्र, व्यावहारिकतामा हेर्ने हो भने परमेश्वरको सन्तानले पनि कहिले कहीँ पाप गर्दछ। मैले पनि पाप गरेको छु, तर म यस कुरामा धन्यवादी छु कि उहाँले मलाई ढाक्नुभयो, छोप्नुभयो। जब उसले यो कुरा थपे, अनि कसैले पाप गर्यो भने पिताको साथमा हाम्रा एकजना वकिल वा सहायक हुनुहुन्छ, अर्थात् धर्मी ख्रीष्ट। अनि ख्रीष्टले मलाई माथि स्वर्गमा मेरो प्रतिनिधित्व गर्नुहुन्छ। जब मेरो शत्रु शैतानले परमेश्वर पिताको सामने मलाई दोष लगाउँछ, प्रभु येशू ख्रीष्टले मलाई त्यहाँ उहाँको सामने प्रतिनिधित्व गर्नुहुन्छ। उहाँ मेरो महा प्रधान पुजारी हुनुहुन्छ। अनि 5:1 दोस्रो खण्डमा भनिएको छ, उनले पापहरूका निम्ति दुवै दानहरू र बलिदानहरू चढाउन्। यो कुराको ध्यान दिनुहोस् कि पुजारीले दुवै दानहरू र बलिदानहरू चढाउन सक्छ। लेखकले यसलाई प्रशस्त मात्रामा स्पष्ट पार्न गइरहेका छन् कि उहाँसँग अर्पण गर्नलाई केही कुरा थियो। उहाँले आफै स्वयंलाई अर्पण वा चढाउनुभयो। हामीलाई छुटकारा दिने ख्रीष्टको अमूल्य खुन वा रगतको तुलनामा सुन र चाँदीहरू त गन्ध फोहोर कुराहरू जस्तै छन्, व्यर्थको छ। भनिएको छ उनले पापहरूका निम्ति कुनै दानहरू र बलिदानहरू चढाउन्। यहाँ फेरि यस कुराको ध्यान दिनुहोस् कि यो पापहरूको निम्ति हो, पापको निम्ति होइन। मतलब यो बहुवचन हो, एक भन्दा बढीको कुरा यहाँ छ। यसले विश्वासीको जीवनको बताउँछ। उदाहरणको लागि, जब तपाईँ आफ्नो क्रोधको नियन्त्रण गर्न सक्नु भएन र क्रोधको प्रकट गर्नुभयो, तब के तपाईँ परमेश्वर कहाँ जानुभयो र त्यो पापको प्रस्ताव गर्नुभयो? तपाईँसँग प्रतिनिधि हुनुहुन्छ जो त्यहाँ तपाईँको निम्ति अन्तर्विन्ती बनाउनुहुन्छ। उहाँले तपाईँलाई परमेश्वरको सामने प्रतिनिधित्व गर्नुहुन्छ। अनि 5:2 भनिएको छ, उनले अज्ञानीहरू र बाटो बिराउनेहरूमाथि दया माया राख्न सक्छन् किनकि उनी आफै पनि दुर्बलताले घेरिएका हुन्छन्। हामीसँग महाप्रधान पुजारी हुनुहुन्छ जसले भन्न सक्नुभयो जब उहाँ पृथ्वीमा आफ्नो सेवकैको अन्तमा आउनुभयो युहन्ना 8:46 पदमा तिमीहरूमध्ये कसले मलाई पापको विषयमा दोषी ठहराउँछ। प्रभुका चेलाहरू उहाँसँग 3 वर्षसम्म थिए र यदि उहाँमा त्यहाँ कुनै गडबड भए गल्ती भए तिनीहरूले थाहा पाउने थिए। उहाँले कुनै पाप गर्नु भएन मित्र, उहाँ निर्दोष निष्कलङ्क हुनुहुन्थ्यो। तैपनि उहाँ पृथ्वीमा मानिस हुनुभएर रहनु भएकोले गर्दा उहाँले हामीलाई बुझ्नुहुन्छ। भनिएको छ उनले अज्ञानीहरूमाथि दया माया राख्न सक्छन्। यसको मतलब के हो? अज्ञानीहरूमाथि दया मायाले अज्ञानताका पापहरूको दर्शाउँछ। लेवी 4:1-2 पदले यी पापहरूसँग व्यवहार गर्दछन्। यदि तपाईँ सोच्नुहुन्न कि बितेका गत केही दिनहरूमा पाप गर्नुभएको छ र तपाईँ सोच्नुहुन्छ कि तपाईँ बिल्कुल पवित्रतामा रहिरहनु भएको छ त म तपाईँको निम्ति मसँग एउटा खबर छ कि तपाईँले पापहरू गर्नुभएको छ जुनको तपाईँ कति पनि विदित हुनुहुन्न वा कति पनि त्यसको तपाईँले थाहा छैन र उहाँ हाम्रा प्रधान पुजारीले हाम्रो लागि त्यसको सम्भाल हुन्छ। उहाँले अज्ञानीहरूमाथि दया माया राख्न सक्नुहुन्छ। देख्नुभयो हितोपदेश 14:12 पदमा भनिएको छ कुनै बाटो मानिसलाई सिधा देखिएला तापनि आखिरमा त्यसले मृत्युमा नै पुर्याउनेछ। अनि यसैया 53:6 पदमा भनिएको छ हामी सबै भेडा जै बरालिएका छौँ। परमेश्वरले हामीलाई भेडासँग तुलना गर्नुहुन्छ किनभने सबै भेडा बराली गएका छन्। त्यसपछि पद 2 अन्तिम खण्डमा भनिएको छ उनी आफै पनि दुर्बलताले घेरिएका हुन्छन्। हारुन दुर्बलता वा कमजोरीले छुइए वा स्पर्श गरिए तर ख्रिस्ट चाहिँ हाम्रा दुर्बलता वा कमजोरीको भावना स्पर्श ज्ञान वा अनुभवले छुइनुभयो। वा जान्नुहुन्छ कि हामी कस्तो सोच्दछौँ वा कस्तो महसुस गर्दछौँ। मित्र उहाँ पूर्ण मध्यस्थ हुनुहुन्छ। जब हामी गिर्छौँ लड्छौँ उहाँ हामीलाई उठाउन त्यहाँ हुनुहुन्छ। हारुनसँग समस्या यो थियो कि उसले पापहरूको क्षमा दिन सक्थे वा व्यवस्था गर्न सक्थे जुन उसले पनि पाप गरेका थिए वा उसले पापहरूको निन्दा गर्न सक्थे वा दोष लगाउन सक्थे जुन उनी स्वयंले चाहिँ पाप गरेका थिएनन्। त्यो सधैँ खतरनाक हुनेछ तर ख्रिस्ट दया देखाउन योग्य हुनुहुन्छ मित्र, कृपा देखाउन योग्य हुनुहुन्छ जब हामी उहाँ कहाँ आफ्ना पापहरूको प्रस्ताव गर्दै आउँछौँ। उहाँले हामीलाई आफ्नो दयाको बढाउनुहुन्छ। पहिलो युहन्ना 1:9 पदले भन्छ हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने हामीलाई हाम्रा पापहरू क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नको निम्ति उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। मित्र उहाँ जस्तो महान पुजारीको पाउने काम अद्भुत कुरा हो। अहिले हामी ख्रिस्ट र हारुन बीच भिन्नताको देख्छौ। 5:3 पदमा भनिएको छ यही कारणले गर्दा उनले मानिसहरूको लागि जस्तै आफ्ना लागि पनि पापहरूका निम्ति बलिदान चढाउनु पर्दछ। तपाईँलाई थाहै होला कि प्रायश्चितको महान दिनमा हारुनले पहिले बलिदान ल्याउँथ्यो बलिको खुनको वा रगतको आफ्नो पापहरूको लागि। पवित्रहरूको पनि महापवित्रमा ल्याउँथ्यो अनि मानिसको प्रतिनिधित्व गर्न सक्नुभन्दा पहिले उसले आफ्नै पापको प्रश्नको पहिले समाधान गर्नुपर्दथ्यो, छिनोबानो गर्नुपर्दथ्यो। यसको ख्रिस्टमा कुनै प्रतिरूप छैन। ख्रिस्टले आफै स्वयंको लागि कुनै बलिदान बनाउनु पर्दैनथ्यो र बनाउनु भएन पनि। अनि 4 पदमा हामी देख्छौँ अनि कुनै मानिसले पनि यस आधारलाई आफ्ना निम्ति लिँदैनन् तर उनले लिन्छ जो हारुन जै परमेश्वरद्वारा बोलाइएका छन्। हामीले अघि वा पहिले नै देखिसकेका छौँ ख्रिस्ट पुजारी हुनुहुन्थ्यो किनभने उहाँ परमेश्वरमा ग्रहणयोग्य हुनुहुन्थ्यो। अनि पाँच पदमा हामी पढ्छौँ, सोही प्रकारले महापुजारी हुनलाई ख्रिस्टले पनि आफैलाई महिमा दिनु भएन, तर उहाँले दिनुभयो जसले उहाँलाई भन्नुभयो, तिमी मेरो पुत्र हौ, आज मैले तिमीलाई जन्माएको छु। म यसको स्पष्ट पार्न चाहन्छु कि यहाँ उल्लेखित शब्द जन्माएको छु यसको बेतलेममा ख्रिस्टको जन्मसँग गर्नुपर्ने कुनै कुरा छैन। यसले राख्ने सरोकार ख्रिस्टको कृषिकरण पछि दफ्नैसँग छ, किनभने त्यहाँ नै उहाँको पुनरुत्थानले स्थान लिए थियो। उहाँ मृत्युबाट जन्माइनु भएको थियो। उहाँको पुजारित्व तब आरम्भ भयो जब उहाँ स्वर्गमा उक्लि जानुभयो, र यहाँ उल्लेखित ख्रिस्टको जन्मले उहाँको पुनरुत्थानको बताउँछ। अनि छ पदमा हामी पढ्छौं, जस्तो उहाँले अर्को ठाउँमा पनि भन्नुहुन्छ, मेल्किसेदेकको रीति बमोजिम तिमी सधैँभरिका निम्ति पुजारी हौ। हारूनको रीति मुताबिकको पुजारित्व हाम्रो सामने ख्रिस्टको पुजारित्वको राख्ने पर्याप्त कुरा होइन। त्यसकारण हाम्रो प्रभु हारूनको रीति मुताबिकमा प्रधान पुजारी हुनुहुन्न। यद्यपि हारून एक रूपक र ख्रिस्ट अनुरूपक भए तापनि ख्रिस्ट पुत्र हुनुहुन्छ, हारून खाली सेवक। दोस्रो खण्डमा भनिएको छ, मेल्किसेदेकको रीति मुताबिक तिमी सधैँभरिका निम्ति पुजारी हो। मेल्किसेदेक को हो? मित्र, हामीसँग उसको बारेमा थाहा पाएको ऐतिहासिक रेकर्ड खालि उत्पत्ति 14 अध्यायमा मात्र पाउँदछौ, जहाँ उसलाई सर्वोच्च परमेश्वरको पुजारीको रूपमा वर्णन गरिएका छन्। मेल्किसेदेक चेदोरलाओमर र त्यसका सहायक राष्ट्रहरूमाथि अब्राहमले विजय गरे बापत उसलाई बधाई दिन आए थिए, जुनमा अब्राहमले तिनीहरूका कब्जाबाट सदोम र गमोराका नागरिकहरू साथै आफ्नो भतिस लुतलाई मुक्त गरेथे, र तिनीहरूबाट लुटिएका साथै सम्पूर्ण लुटका मालहरू पनि ल्याएथे। सदोमको राजाले अब्राहमलाई भेटे र सबै त्यो मालहरू दिने प्रस्ताव गरे। अब्राहम केही परीक्षाको प्रभाव मुनि आए, तर आखिरमा उसले त्यो प्रस्तावको इन्कार गरे। अनि उत्पत्ति 14 अध्याय 18 पदमा हामी पढ्छौँ, अनि सालेमका राजा मल्किसेदेक रोटी र दाखमध्य लिएर अब्राहमलाई भेट गर्न आए। तिनी सर्वोच्च परमेश्वरका पुजारी थिए। अनि उत्पत्ति 14 अध्यायको 19 र 20 पदमा भनिएको छ, तिनले अब्राहमलाई यसो भनेर आशीर्वाद दिए, स्वर्गीय र पृथ्वी सृष्टि गर्नुहुने सर्वोच्च परमेश्वरबाट अब्राहमलाई आशिष मिलोस्। सर्वोच्च परमेश्वर धन्यका हुन् जसले तपाईँका शत्रुहरूलाई तपाईँका हातमा सुम्पिदिनुभयो। अनि अब्राहमले तिनले सबै कुराको दशांश दिए। हामीलाई भनिएको छ कि मल्किसेदेक सालेमका राजा थिए। सालेमको अर्थ हो शान्ति, अनि उनी धार्मिकताको राजा पनि थिए। उनी शास्त्रको पानामा 81 देखा पर्दछन् र 81 शास्त्रको पानाबाट लोप हुन्छन्। उसको बारेमा भनिएको छैन कि उनी कहाँबाट आए र को थिए र कहाँ गए। उसको बारेमा कहीँ पनि कुनै पनि ऐतिहासिक उल्लेख छैन। भजन सङ्ग्रह 110 हामी मल्किसेदेकको भविष्यवाणीको देख्छौँ कि त्यहाँ एकजना आइरहेको छ जो मल्किसेदेकको मुताबिकको पुजारी हुनेछ। हिब्रूले अहिले हामीलाई मल्किसेदेकको अर्थ खुलाइदिन्छन् वा व्याख्या दिन्छन्। त्यहाँ धेरै असल बाइबल विद्वानहरू छन् जसले विचार गर्दछन् कि मल्किसेदेक पूर्व ख्रिस्टको अवतार हो। अरू त के, अत्यन्तै महान बाइबल विद्वान जी क्याम्बेल मर्गन र लुइस स्पेरी च्याफर्डले पनि यो विचारको मान्दछन्। तर म यस अर्थ खुलाइमा सहमत छुइनँ, किनभने मल्किसेदेकको ख्रिस्टको रूपक हो, निश्चय नै एन्टी टाइप वा अनुरूपक रूपक हुन सक्दैन वा तपाईँसँग रूपक हुने छैन। त्यसकारण म यसरी अर्थ खुलाउँछु कि मल्किसेदेक एक मानिस थिए जो सालेमका वास्तविक एक राजा थिए। म विश्वास गर्दछु मल्किसेदेक हामीलाई मोसा र परमेश्वरद्वारा दिएको रूपक थियो। उनी 81 देखा परे र 81 लोप भए। उससँग दिनहरूको कुनै आदि र अन्त छैन। उहाँ अल्फा र ओमेगा हुनुहुन्छ। उहाँले यसको सुरु गर्नुभयो, उहाँले नै अन्त गर्नुभयो। उहाँ आमेन हुनुहुन्छ। उहाँ अनन्तकालीन परमेश्वर र सनातनको परमेश्वर हुनुहुन्छ, जससँग कुनै आदि र अन्त छैन। लेखक हामीलाई भनिरहेका छन् कि हामीसँग त्यस किसिमको पुजारी छ। वा मल्किसेदेकको रीति मुताबिक पुजारी हुनुहुन्छ। हामीले यसको अर्थ खुलाएको देख्नेछौ। अमित्र, यसै विषय अर्थात् पुजारीको परिभाषालाई अर्को दिन हामी निरन्तर जारी राख्नेछौ। प्रभु तपाईँ सबैलाई धेरै धेरै आशिष दिउन्।
हामी तपाईँको पत्रको बाटो हेरिरहेका छौँ। साथै यस कार्यक्रममा बजाइएको कुनै गीत सुन्न चाहनुहुन्छ भने आज नै हामीलाई गीतको बोल सहित लेखी पठाउन हवस्। हामी तपाईँको नाम सहित सुनाइदिनेछौँ। त एउटा कुरा, तपाईँले आफ्नो नाम र ठेगाना एकदमै राम्रोसँगले लेखी पठाउन हवस्। त हाम्रो ठेगाना हो कार्यक्रम मुक्तिको मार्ग, TWR, पोस्ट बक्स नम्बर 3-2, भुटवल, रूपन्देही, लुम्बिनी, नेपाल। साथै तपाईँले हामीलाई इमेलद्वारा पनि पत्र पठाउन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो nepalittb@twr.in।
हिँड्न सकिन एक्लै यहाँ, जिउन सकिन एक्लै यहाँ, जुना सकिना एक्लै यहाँ। हिँड्न सिकाऊ प्रभु मलाई, जिउन सिकाऊ प्रभु मलाई, तिम्रो साथ रहनलाई, तिम्रो साथ रहनलाई। कहाँ जाऊँ सकेको छु मेरो जीवन, भरिसकेको छु मेरो यो मन, अर्पिसकेको छु मेरो जीवन, भरिसकेको छु मेरो यो मन, तिम्रो त्यो चोखो मायाले, तिम्रो त्यो चोखो मायाले साथ पाएछ मेरो आत्माले, साथ पाएछ मेरो आत्माले। खुसी छु आज म, हाँसिरहन्छु सधैँ म,